नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा सहित तीनजना विरूद्ध आज पनि भ्रष्टाचारको मुद्दा दायर हुन सकेन। शर्मालाई गैर कानूनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्चमा परेको रिट हेर्दा हेर्दैमा
सौर्य ऊर्जा उत्पादनको काम तत्काल रोक्न लेखा समितिको निर्देशन। 3.4 अर्ब रुपियाँ बढी रकम कबुल गर्नेलाई ठेक्का दिएकोमा छानबिन हुने।
काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, विवादका कारण अहिलेसम्म बजेट भने सार्वजनिक हुन सकेन।
पेरूका पूर्व राष्ट्रपति दम्पति भ्रष्टाचार आरोपमा पक्राउ, अनुसन्धानका क्रममा कम्तीमा पनि 18 महिना जेल बस्नुपर्ने।
र भदौमा काठमाडौँमा हुने 15 वर्ष मुनिको र असोजमा भूटानमा हुने 18 वर्ष मुनिको साफ फुटबलको खेल तालिका सार्वजनिक।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्वा आस्वा भन्छन् सबैले, यो आस्वा भनेको के हो?
आस्वा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्वाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा सहित तीनजना विरूद्धको मुद्दा विशेष अदालतमा आइतबार मात्र दर्ता हुने भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज मुद्दा दर्ता गर्ने भने पनि अदालतले समय अभावका कारण मुद्दा दर्ता गर्न नभ्याइएको भन्दै शर्मालाई आउँदो आइतबार पेश गर्न भनेको छ। अख्तियारले मुद्दा दायर गर्ने तयारीसहित शर्मालाई हिजो पनि विशेष अदालतमा उपस्थित गराएको थियो, तर हिजो फाइल रुजू गर्न नभ्याएपछि मुद्दा आज दायर गर्ने तयारी थियो। आज अख्तियारले शर्मालाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतमा पनि उपस्थित गराएको थियो। सर्वोच्चबाट शर्मालाई 2:55 विशेष अदालतमा पुर्याइएको भए पनि विशेष अदालतले मुद्दा दर्ता गर्न नभ्याइने भन्दै आइतबार ल्याउन आदेश दिएको छ। कर फर्च्युट आयोगमा रहँदा शर्मा तथा आयोगका सदस्यहरू लुम्बध्वज महत र उमेश ढकालले झण्डै 11 अर्ब रुपियाँ राज्यलाई घाटा पुर्याएको दावीसहित अख्तियारले मुद्दा दायर गर्न लागेको हो। अहिलेसम्म अध्ययन गरेका 45 फाइलबाट 10.97 अर्ब रुपियाँ अनियमितता गरेको देखिएको अख्तियारले दावी गरेको छ। तीनैजनालाई बिगो र जरिवाना गरी 33 अर्ब रुपियाँ माग दावी गर्ने अख्तियारको तयारी छ।
यसैबीच शर्मालाई गैर कानूनी रूपमा हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा भने हेर्दा हेर्दैमा रोकिएको छ। न्यायाधीशहरू चोलेन्द्र शमशेर राणा र प्रकाशमान सिंह राउतको इजलासमा परेको मुद्दामा आइतबार पनि सुनवाई हुने भएको छ। आफ्ना पतिलाई गैर कानूनी रूपमा हिरासतमा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। यसअघि सर्वोच्च अदालतले शर्मालाई अदालतमा उपस्थित गराउन र हिरासतमा राख्नुको कारण पेश गर्न भनेको थियो, जस अनुसार शर्मालाई सर्वोच्चमा पनि लगिएको थियो।
जिल्ला अदालत ताप्लेजुङले वनरक्षक गणेश साईको हत्याका अभियुक्तलाई सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश अशोक कुमार बस्नेतको एकल इजलासले साईको हत्याका अभियुक्त लेमिङक्वा खोला गाउँपालिकाका सबिन भनिने टेकबहादुर लिम्बूलाई सर्वस्व सहित जन्मकैदको फैसला गरेको हो। हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई 8 महिना कैद तथा प्रमाण नष्ट गर्न भूमिका खेलेका देवकला लिम्बू, रामबहादुर लिम्बू र रिया भन्ने सोनिसा लिम्बूलाई जनै 20,000 रुपियाँ जरिवानाको सजाय तोकिएको छ। गएको पुस 17 गते इलाका वन कार्यालय खोकलिङमा कार्यरत वनरक्षक साईको हत्या भएको थियो।
संसदको सार्वजनिक लेखा समितिले सौर्य विद्युत उत्पादन सम्बन्धी काम तत्काल रोकेर 3 दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। प्राधिकरणले स्थापना गर्न लागेको 25 मेगावाट क्षमताको सौर्य ऊर्जाका सम्बन्धमा भएका काम कारवाही गलत देखिएको भन्दै समितिको आजको बैठकले सबै कागजातको अध्ययन गर्ने निर्णय गरेको हो। विश्व ब्याङ्कको ऋण सहयोगमा नुवाकोटमा स्थापना हुन लागेको यो सौर्य प्रणाली जडानका लागि कम बोलकबोल गर्ने कम्पनीलाई नदी बढ़ी मूल्य राख्नेलाई दिइएको भन्दै अधिवक्ता रमेश मैनालीले दर्ता गरेको उजुरीका आधारमा समितिले आज यस्तो निर्देशन दिएको हो। बैठकमा समिति सभापति डोर प्रसाद उपाध्यायले सौर्य ऊर्जा प्रणाली जडानका सम्बन्धमा अहिलेसम्म भएका सबै गतिविधि स्थगित गरेर सम्पूर्ण कागजात तीन दिनभित्र उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको जानकारी दिनुभयो। समितिको बैठकमा सांसदहरूले सार्वजनिक खरिद ऐनको प्रावधान विपरीत 3.4 अर्ब रूपियाँ बढ़ी बोलकबोल गर्ने कम्पनीलाई ठेक्का दिने निर्णय भएको भन्दै आपत्ति जनाएका छन्। तर प्राधिकरणले भने प्राविधिक तथा आर्थिक पक्षको मूल्याङ्कन गर्दा वस्तुनिष्ठ देखिएको कम्पनीलाई नै ठेक्का दिइएको दावी गरेको छ।
सत्तारूढ़ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य चुनावका लागि हुने फोटोसहितको मतदाता नामावली संकलनको समय सीमा साउनभर कायम राख्न निर्वाचन आयोगसँग आग्रह गरेका छन्। दुई दलका नेताहरूले प्रमुख आयुक्त डाक्टर अयोध्या प्रसाद यादव सहितका आयुक्तहरूसँग आज भेट गरी साउनभरि मतदाता नामावली संकलनको लागि समय राख्न आग्रह गरेका हुन्। दुई दलका नेताहरूको छुट्टा छुट्टै टोलीले आयोगका पदाधिकारीलाई भेटेर मध्य वर्षामा हुन लागेको मतदाता नामावली संकलनको समयावधि बढ़ाउन आफू रहेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न र सबै स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो। निर्वाचन आयोगले साउन 1 गतेदेखि 15 गतेसम्म सबै जिल्ला स्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन कार्य सञ्चालन गर्ने निर्णय यसअघि नै गरिसकेको छ। आयोगले यो अवधिमा मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था पनि गरेको छ। जवाफमा आयोगले जनशक्तिको आगामी निर्वाचनको समय सीमा र स्थानीय तहको हालको अवस्था आदिका कारण जिल्ला सदरमुकामबाटै नामावली संकलन गर्ने कार्यलाई भरपूर प्रयोग गर्न उचित हुने बताएको आयोगका कायमुकायम सचिव महेश्वर नेउपानेले जानकारी दिनु।
राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक 2074 र राष्ट्रिय ऋण उठाउने विधेयक 2074 प्रमाणीकरण गर्नुभएको छ। व्यवस्थापिका संसदबाट पारित भएका यी दुई विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै अब बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ।
नेपाली कांग्रेसका पुराना नेता तथा पूर्व मन्त्री रामहरि जोशीको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ। 91 वर्षको उमेरमा जोशीको गैराती उपचारका क्रममा निधन भएको थियो। उहाँको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानु अघि ललितपुरको सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको थियो। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरूले सानेपामा पुगेर जोशीको पार्थिव शरीरमा श्रद्धांजलि अर्पण गर्नुभएको थियो। 2048 सालमा सरलाई क्षेत्र नम्बर 3 प्रतिनिधि सभा सदस्य चुनिएका जोशी मन्त्री पनि बन्नुभएको थियो। प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले नेपालमा लोकतन्त्र स्थापना र पुनर्स्थापनामा सक्रिय भूमिका निर्वाह गरेका जोशीको निधनले आफूलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूबीच सहमति भए मात्र निशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था अर्थात फ्री भिसा फ्री टिकट पुनरावलोकन हुने बताउनु भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको 25 साधारण सभाको आज उद्घाटन गर्दै उहाँले व्यवसायीबाट निशुल्क प्रवेश आज्ञाको व्यवस्था पुनरावलोकनको माग आएकाले त्यस विषयमा सहमतिका लागि आफूले पहल गर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर बढ़िरहेकोमा चिन्ता व्यक्त गर्दै यसलाई घटाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले निशुल्क प्रवेश आज्ञा र टिकटको व्यवस्था आकर्षक र प्रभावकारी भए पनि कार्यान्वयन हुन नसकिरहेको स्वीकार गर्नुभएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकारमाथि अंकुश लगाउने षड्यन्त्र भइरहेको बताउनु भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाको पहिलो नगरसभाको उद्घाटन गर्दै ओलीले संविधानले स्थानीय तहलाई दिएको अधिकार कटौती गर्न खोज्नु गलत भएको बताउनुभयो। एमाले अध्यक्ष ओलीले अधिकार सम्पन्न स्थानीय तहले मात्रै गाउँपालिका तथा नगर एवं समग्र देशको विकासमा सहयोग पुर्याउने भएकाले स्थानीय तहको अधिकार कटौती आफूलाई मान्य नहुने बताउनुभयो। एमाले अध्यक्ष ओलीले संविधान निर्माण गर्दा संविधानमै उल्लेख भएको केन्द्र प्रदेश र स्थानीय तहको अवधारणालाई सरकारले चलाउन नहुने बताउनुभयो। लोकतन्त्र उत्कृष्ट र मर्यादित व्यवस्था भएको बताउँदै उहाँले सबै राजनैतिक दल मिलेर विकासमा अघि बढ्नुको विकल्प नरहेको समेत बताउनुभयो।
काठमाडौँ उपत्यकामा गुणस्तरहीन खानेपानी वितरण गरिरहे पनि जनशक्ति अभावमा त्यसको अनुगमन हुन सकेको छैन। खानेपानी महसुल निर्धारण आयोगमा पदाधिकारी अभावमा खानेपानीको गुणस्तर अनुगमन हुन नसकेको हो। पानीको गुणस्तर मापन गरी पिउन योग्य पानी उत्पादनका लागि सेवा प्रदायक संस्थालाई निर्देशन दिने आयोगमा 8 महिनादेखि 2 सदस्य रिक्त छन्। आयोगका अध्यक्ष उपेन्द्र कुमार अधिकारीले कार्तिक 23 गतेदेखि 2 सदस्यको पदावधि सकिए पनि सिफारिश हुन नसक्दा काम हुन नसकेको बताउनुभयो। खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले आयोगको खानेपानी महसुल निर्धारण आयोगको औचित्य नै नभएको जिकिर गर्नुभएको छ।
जापानले काठमाडौँ र पाटन दरबार स्क्वायरको पुनर्निर्माणको प्रगतिबारे चासो देखाएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्दराज पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासामी ओगावाले आज भेट गर्दै काठमाडौँ र पाटन दरबार स्क्वायरको पुनर्निर्माणमा जापानले प्रदान गरेको आर्थिक सहयोगको परिचालनबारे चासो राख्नुभएको हो। त्यस अवसरमा डाक्टर पोखरेलले पुनर्निर्माणमा पछिल्लो समय उल्लेखनीय प्रगति भएको दावी गर्दै आगामी आर्थिक वर्षमा पुनर्निर्माण थप उल्लेखनीय रूपमा अघि बढ़ने विश्वास व्यक्त गर्नुभएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौं। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौं। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
दक्ष बनाऊ, स्वरोजगार बनाऊ।
नेपालमै पहिलो पटक आयोजना हुन लागेको स्क्रिन प्रिन्ट, गार्मेन्ट प्रिन्ट, मेसिनरी तथा केमिकलहरूको प्रदर्शनी अवलोकन गरी विज्ञहरूद्वारा प्रिन्टिङ मसिन तथा केमिकलहरूका बारेमा जानकारीका साथै क्षमता अभिवृद्धि तालिममा सहभागी हुनका लागि सम्बन्धित सबैमा हार्दिक निमन्त्रण गर्दछौ।
कार्यक्रम मिति आउँदो साउन 2 र 3 गते, समय बिहान 10 बजेदेखि 5 बजेसम्म।
स्थान उद्योग वाणिज्य संघ परिसर, नारायणगढ चितवन।
आयोजक स्क्रिन प्रिन्ट नेपाल, उद्योग वाणिज्य संघ चितवन।
सम्पर्क फोन नम्बर 98550-63714, 98451-76488।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा सहित 3 जना विरूद्ध आज पनि भ्रष्टाचारको मुद्दा दायर हुन सकेन। कांग्रेसका पुराना नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि, सौर्य ऊर्जा उत्पादनको काम तत्काल रोक्न लेखा समितिको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। स्थानीय तहले धमाधम आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन्। 744 स्थानीय तहमध्ये पहिलो र दोस्रो चरणको चुनावबाट 616 स्थानीय तहमा जनप्रतिनिधि आएका छन्। 2 नम्बर प्रदेशमा तेस्रो चरणमा चुनाव हुनेछ भने पहिलो चरणमा चुनाव भएको भरतपुर महानगरको मतगणना सम्बन्धी विवाद अझै पनि कायमै छ। पहिलो चरणको चुनावबाटै जनप्रतिनिधि पाएको काठमाडौँ महानगरपालिकाले पनि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। के छन् त राजधानी शहरको महानगरका नीति तथा कार्यक्रम? मदन पौड्यालको सामग्री।
अहिलेसम्म बजेट सार्वजनिक गर्न नसकेको काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष 2074-75 नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सामाजिक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता 19 वटा मुख्य बुदा समेटिएको नीति तथा कार्यक्रम महानगरपालिकाका मेयर विद्यासुन्दर साक्यले सार्वजनिक गर्नुभएको हो। अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना रहेको नीति तथा कार्यक्रममा स्मार्ट सिटीको परिकल्पना रहेको साक्यले बताउनुभयो।
सिटी बसको कल्पना हामीले गरेका थियौँ। काठमाडौँभित्र अब साराभन्दा ठुलो गाडी यतैबाट धेरै व्यक्ति बोक्न सक्ने गाडी र यतै गाडीमा सबै सवार हुन सक्ने, बिना भेदभाव सवार हुन सक्ने गाडीको व्यवस्था गर्न हामीले कल्पना गरेका थियौँ। त्यसको लागि हामी साझा इलाकासँग सहकार्य गरेर समन्वय गरेर
प्रथम नगरसभामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उजुरी सुन्ने मोबाइल एप, ई टोयलेट, प्रदूषण मापन गर्ने यन्त्र जस्ता कार्यक्रम छन्। महिला बालबालिका वृद्धवृद्धा असहाय र अपाङ्गता भएका नागरिकको हकितको लागि विशेष कार्यक्रम ल्याइने भनिएको छ। त्यस्तै युवाहरूको ज्ञान र सिपको उपयोग गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने र खेलकुद तथा रोजगारीको लागि अनुकूल वातावरण निर्माण गर्ने उल्लेख छ। त्यसै गरी महानगरले वर्तमान शिक्षा प्रणालीमा सुधार गरी गुणस्तरीय व्यावहारिक तथा व्यावसायिक शिक्षामा जोड़ दिने जनाएको छ। महानगरका बासिन्दाको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र सफा सुन्दर र स्वच्छ महानगर बनाउने नीति अवलम्बन गरिनेछ। आधुनिक सुविधायुक्त शहरी यातायातका लागि मोनोरेल, मेट्रो रेल, सिटी केबल कारको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ। धुवाँ धुलो नियन्त्रण गरेर नो मार्क सिटीका रूपमा काठमाडौँलाई विकास गर्ने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ। उज्यालो शहर, स्थानीय भाषा र संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने, प्रशासनलाई चुस्त, प्रभावकारी, पहुँच योग्य र पारदर्शी बनाउने, पूर्वाधार विकास गर्ने लगायतका नीति अवलम्बन गरिने मेयर साक्यले बताउनुभयो।
स्वच्छ नागरिक, स्वच्छ मानव, स्थानीय सरकार, पूर्वाधार विकासको आधार, हाम्रो मातृभाषा, हाम्रो गौरव, हाम्रो संस्कृति र सम्प्रदाय पर्यटकलाई चिनारी रहन्छ सदा सदा। सफल मानवतालाई सुशासन, सुदृढ संसार, सुसूचित हुन पाउन हाम्रो अधिकार।
सुन्दा मिठास लाग्ने नारा र लोकप्रिय नीति तथा कार्यक्रम प्रस्तुत गरेको महानगरले बजेटबारे अझै टुङ्गो लगाउन सकेको छैन। 32 ओडा रहेको महानगरमा ओडागत योजनाको तयारी र आवश्यक बजेटको खाका नआउँदा अलमल भएको छ। महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार बजेट सार्वजनिक गर्ने बारे छलफल भइरहेको छ।
आज हामीले काठमाडौँ महानगरपालिकाको नगरसभाको पहिलो उद्घाटन समारोह समाप्त भएको छ। यसपछि यहाँहरूको सामु नयाँ काठमाडौँ कसरी बन्छ भन्ने कुरो चाहिँ आउनेछ। बजेट पहिलाको 5 अरब थियो नि, अहिले त्यसको भन्दा चाहिँ बढ्छ, डबलै बढ्छ। अहिले यति नै भन्न सक्दैन, किन त्यो छलफल विषय हो, छलफलमा केही घटना जस्तो बढ्न पनि सक्छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न 2 अर्ब 36 करोड रुपियाँ अनुदान उपलब्ध गराउने भएको छ। आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा सबैको पहुँच वृद्धि र समानता प्रवर्धन गर्न आउँदो 6 वर्षका लागि नेपाल सरकारलाई फिनल्याण्डले यो रकम अनुदान स्वरूप उपलब्ध गराउन लागेको हो। अनुदान सहयोग सम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव वैकुण्ठ अरियाल र नेपालका लागि फिनल्याण्डका राजदूत योरमा सुबान्तोले हस्ताक्षर गर्नुभएको छ।
नक्कली कागजात बनाएर चोरीका गाड़ी किनबेच गर्दै आएको गिरोहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्रेको छ। नेपाली तथा भारतीय नम्बर प्लेटका गाड़ी चोरेर नक्कली कागजात बनाएर बिक्री गरेको आरोपमा कैलाली भजनी, त्रिशक्ति तीन भजनीका गोकुल प्रसाद श्रेष्ठ र कञ्चनपुरको भीमदत्त नगरपालिका चारका हिमाल जोशीलाई प्रहरीले आज सार्वजनिक गरेको हो। श्रेष्ठले राजस्व अनुसन्धान मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रीय कार्यालय र छोटी भन्सार कार्यालय गुलरिया बर्दियामा लिलाम गरेको सूचना र अन्य नक्कली कागजात बनाएर गाड़ी महाकाली र सेती यातायात कार्यालयमा विभिन्न मितिमा दर्ता गराई बिक्री गर्ने गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले 1.5 किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौँबाट वीरगंजका लागि छुटेको N1J4029 नम्बरको टाटा सुमो जाँचका क्रममा 1 किलो 516 ग्राम सुनसहित भारत बिहारका सुमन कुमारलाई पक्राउ गरेको हो। पक्राउ परेको सुनको मूल्य अहिलेको बजार भाव अनुसार 70,59,000 रुपियाँ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अपहरणपछि हत्या गरिएका दाङको तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठ र घोराहीका व्यवसायी रणबहादुर घर्तीको हत्यामा संलग्न भएकालाई जन्मकैदको माग गर्दै आज घोराहीमा मौन जुलुस निकालिएको छ। मृतक रणबहादुर घर्तीका परिवार, छिमेकी र स्थानीयले हत्यारालाई जन्मकैदको माग गर्दै मौन जुलुस निकालेका हुन्। हत्यारालाई जन्मकैद हुनुपर्ने, स्वर्गीय घर्तीका दुई छोरा को शिक्षा र श्रीमतीलाई रोजगारीको माग गर्दै व्यवसायी रणबहादुर घर्तीको परिवारले सब बुझ्न मानेको छैन।
सामाजिक सञ्जाल फेसबुक मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गलौज गर्ने पत्रकारलाई प्रहरीले काठमाडौँ झिकाएको छ। राष्ट्रपतिले गाड़ी किन्नका लागि 16 करोड़ रुपियाँ माग गरेको भन्दै फेसबुकमा राष्ट्रपतिलाई गाली गलौज गर्ने कपिल वस्तुको तौली हवाको हुदा रेडियोका स्टेशन म्यानेजर सोनु कुमार सुनारलाई प्रहरीले हिजो रेडियो कार्यालय अगाडिबाट पक्रेको थियो। साइबर क्राइम अन्तर्गत अनुसन्धान गर्न सीआईबीले उनलाई काठमाडौँ झिकाएको हो। उनलाई आजै अदालतमा पेश गरी म्याथ थप गरेर अनुसन्धान शुरू गरिएको सीआईबीका प्रवक्ता मीरा चौधरीले जानकारी दिनुभयो। पक्राउ परेका सुनारले अपाच्य शब्द प्रयोग गर्दै फेसबुक मार्फत राष्ट्रपतिलाई गाली गरेका थिए।
23 वर्ष अघि हत्या गरी फरार रहेका अभियुक्तहरू पक्राउ परेका छन्। 2051 सालमा सप्तरीका जोगेन्द्र मण्डलको हत्या गरी फरार रहेका सचिन्द्र यादव र कारी यादवलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले काठमाडौँको बालाजुबाट पक्रेको हो। दुवैजना विरूद्ध सर्वोच्च अदालतले सर्वसुसहित जन्मकैदको सजाय सुनाएको थियो। पक्राउ परेका दुवैलाई अदालतको फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।
र लागू औषध चरेसय धादिङ दार्खाका कुमार सिंह तामाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। नेपाल एयरलाइन्सको उडानबाट बैंकक जान लागेका तामाङको साथबाट 5 किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ। यस्तै रौतहट गौरका अमित कुमारलाई पनि लागू औषध सहित काठमाडौँको नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
तपाईं अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी, कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकेडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पूरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमूना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमूना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ नेपाल। सम्पर्क 01 42 46 024 42 54 301।
बाल बालिकालाई घरेलु काम होइन, विद्यालय पठाऊ।
सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सुनसरीको इटहरीमा रहेको विराट आयुर्वेद एवं बालाजी मार्बल एण्ड सेनिटरीमा आगो लाग्दा झण्डै 7 करोड रुपियाँको नोक्सानी भएको छ। गैराती 12:30 बजेतिर लागेको आगो बिहान 4 बजे मात्रै नियन्त्रणमा लिइएको थियो।
विपद जोखिम न्यूनीकरणका लागि इलाममा पहिलो पटक हाइड्रोलोजिकल स्टेशन निर्माण गरिने भएको छ। नदीमा पानीको सतह बढेसँगै इलाम पहिरोको जोखिममा पर्ने भएकाले विपद जोखिमको व्यवस्थापनका लागि हाइड्रोलोजिकल स्टेशन अर्थात् मौसम सम्बन्धी केन्द्र निर्माण गर्न लागेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामका सभापति देवी गौतमले जानकारी दिनुभयो। इलामका 4 नगरपालिका र 2 गाउँपालिकाका 7 स्थानमा हावापानी मापन केन्द्र र 1 स्थानमा जल मापन केन्द्र राखिनेछ।
इलाममै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अलैंजी ब्लक कार्यक्रमलाई 40 लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ। जिल्ला कृषि विकास कार्यालय इलामले देउमाई नगरपालिकामा सञ्चालित ब्लक कार्यक्रमका लागि सामान वितरण गरेको हो। परियोजना अन्तर्गत 85% अनुदानमा पिकअप र 50% अनुदानमा ट्र्याक्टर उपलब्ध गराइएको वरिष्ठ कृषि विकास अधिकृत राम सुगारत शाहले जानकारी दिनुभयो।
सोलुखुम्बुको सोलुखोलामा गाडी चल्ने पक्की पुल निर्माण हुने भएको छ। सोलुखुम्बुको खोरिया र सल्लेरी बीचको सोलुखोलामा 50 टन भार क्षमताको 31.5 मिटर लामो मोटर चल्ने पुल निर्माण प्रक्रिया अघि बढाइएको सोलु दुतकुण्ड नगरपालिकाका मेयर नामगेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो। 5.1 करोड रुपियाँ लागत रहने पुल 2075 सालको माघ महिनासम्ममा निर्माण सम्पन्न भइसक्ने दावी पनि उहाँले गर्नुभयो।
ठेकेदार कम्पनीलाई प्रशासनले कार्यवाही गर्ने भनेपछि तेह्रथुमको सिधुवा शुक्रबारे सड़क खण्ड स्तरोन्नतिको काम शुरू भएको छ। काम छोडेर सम्पर्कविहीन भएको ठेकेदार कम्पनीलाई 15 दिनभित्र काम नभए कार्यवाही गर्ने भनेपछि 4 महिनादेखि रोकिएको सड़क स्तरोन्नतिको काम शुरू भएको हो। प्राविधिक कारणले सम्झौता अवधिभित्र काम गर्न नसके पनि चाँडै काम सक्ने गरी काम थालिएको वाइपी कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक राजु प्रसाद श्रेष्ठले बताउनुभयो।
फोटो जर्नलिस्ट क्लबको आयोजना तथा इन्टरनेशनल मीडिया सपोर्टको सहयोगमा काठमाडौँमा आजदेखि फोटो प्रदर्शनी शुरू भएको छ। पत्रकार र सुरक्षा विषयमा बबरमलको आर्ट काउन्सिलमा शुरू भएको फोटो प्रदर्शनीको सभामुख ओन्चरी घर्तीले फोटो खिचेरै उद्घाटन गर्नुभएको छ। प्रदर्शनीको उद्घाटन गर्दै सभामुख घर्तीले फोटो पत्रकारहरूका समस्याका बारेमा सदन सकारात्मक बन्ने बताउनुभयो।
मेरो पनि भन्नु छ।
कार्यवाही गर्ने चेतावनीपछि ठेकेदारले तेह्रथुममा सड़कको काम थालेको खबरमा विष्णु चौधरी भन्नुहुन्छ, सरकार र स्थानीय निकायले जुनसुकै ठेक्का दिँदा पनि समय दिएर त्यो समयमा नसके कार्यवाही गर्ने थिति बसाउन सके सधैं समयमा काम हुने थियो।
वरूण घिमिरेको ट्वीट छ, हाम्रो सरकार र सड़क उस्तै लाग्छ, न त सरकार टिक्छ न त सड़कको पीच, खाल्डा खुल्डी र छोटो छोटो समयमा हुने सरकार परिवर्तनले नागरिकलाई पीड़ा भइरहेको छ।
तेह्रथुमका स्थानीय तहमा उपप्रमुखमा सबै महिला निर्वाचित भएको खबरमा फेसबुकमा शीतल साहिला नाम राखेका साथी लेख्नुहुन्छ, अवसर पाए इच्छा शक्ति हुने सबैले गर्न सक्छन्, बहाना केवल उसलाई हो जोसँग इच्छा शक्ति नै छैन।
गीता सोनाहाङ राई लेख्नुहुन्छ, छोरी मान्छेलाई सधैँ चुलो चौकुमै सीमित राख्न खोज्नेहरूलाई यो गतिलो झापड हो।
अनि आरपी पौडेल फेसबुकमा लेख्नुहुन्छ, मानव अधिकारको अवस्था दिन प्रतिदिन बिग्रिरहेको छ, यसको मुख्य कारण अपराधीलाई कड़ा सजाय हुन नसक्नु हो, सजाय कड़ा नपारुन्जेल अपराधको क्रम रोकिँदैन।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रुबिना श्रेष्ठ र विष्णु विश्वकर्मा। अब विदेशको खबर। पेरूका पूर्व राष्ट्रपति दम्पति भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्। पूर्व राष्ट्रपति ओलान्ता हुमाला र नदाइन हेदेरिया भ्रष्टाचार आरोपमा पक्राउ परेका हुन्। न्यायाधीश रिचार्ड कन्सेप्सनले पूर्व राष्ट्रपति दम्पतिको भ्रष्टाचारको मुद्दामाथि अनुसन्धान चलुन्जेल हिरासतमा राख्न आदेश दिएका छन्। अनुसन्धानका क्रममा पूर्व राष्ट्रपति दम्पतिले कम्तीमा 18 महिना हिरासत बस्नुपर्नेछ। पूर्व राष्ट्रपति दम्पतिले सन् 2011 राष्ट्रपति चुनावको प्रचार प्रसारका लागि $30,00,000 बराबरको अवैध सहयोग लिएको आरोप छ। त्यस्तै भेनेजुएलाका नेता ह्युगो चाभेजबाट पनि अवैध रूपमा रकम लिएको आरोप लागेको छ। हुमालाले सन् 2011-16 पेरूको सत्ता सम्हालेका थिए। पूर्व राष्ट्रपति दम्पतिले भने भ्रष्टाचारको आरोपको खण्डन गर्दै आएका छन्।
नेपाल दर्पणमा अब केही खेल खबर। काठमाडौँमा भदौमा हुने 15 वर्ष मुनिको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार नेपालले पहिलो खेल मालदिवसँग भदौ 5 गते खेल्नेछ। प्रतियोगिता अन्तर्गतको पहिलो खेल भने बंगलादेश र श्रीलंका बीच भदौ 2 गते हुने दक्षिण एसियाली फुटबल संगठन साफले जनाएको छ। नेपाल रहेको समूह बीमा भारत र मालदिव छन् भने समूह एमा बंगलादेश भूटान र श्रीलंका छन्। प्रतियोगिताका खेलहरू एन्फा कम्प्लेक्स सातो बाटो र सशस्त्र प्रहरीको हलचोक मैदानमा हुनेछन्। यस्तै आउँदो असोजमा भूटानमा 18 वर्ष मुनिको साफ च्याम्पियनशिप फुटबलको अर्को खेल तालिका पनि आजै सार्वजनिक भएको छ। 18 वर्ष मुनिको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग असोज 3 गते खेल्नेछ। नेपाल रहेको समूहमा मालदिव्स र श्रीलंका छन्। यस्तै समूह एमा भारत बंगलादेश र भूटान छन्। दुवै प्रतियोगितामा 2 समूहबाट शीर्ष 2 स्थानमा रहने देश सेमी फाइनल पुग्नेछन्।
र श्रीलंकासँगको एकमात्र टेस्ट क्रिकेटको पहिलो पालीमा जिम्बावेले सामान्य प्रदर्शन गरेको छ। कोलम्बोको प्रेमदासा रंगशालामा पहिले ब्याटिङ गरेको जिम्बावेले आज पहिलो दिनको खेल सकिँदा 8 विकेटको क्षतिमा 344 रन बनायो। जिम्बावेलाई सम्मानजनक स्थितिमा पुर्याउन क्रेग इर्विनले नट आउट 151 रन बनाए। यस्तै इंग्ल्याण्डसँगको दोस्रो टेस्टको पहिलो पालीमा दक्षिण अफ्रिकाले सम्हालिएर ब्याटिङ गरिरहेको छ। नोटिङहममा टस जितेर ब्याटिङ थालेको दक्षिण अफ्रिकाले अहिले 2 विकेटको क्षतिमा 179 रन बनाएको छ। दक्षिण अफ्रिकाका डेन इल्गर 6 रनमा आउट भए। 4 टेस्टको श्रृंखलामा घरेलु टोली इंग्ल्याण्ड 1-0 अघि छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा सहित तीनजना विरूद्ध आज पनि भ्रष्टाचारको मुद्दा दायर हुन सकेन। शर्मालाई गैर कानूनी थुनामा राखेको भन्दै सर्वोच्चमा परेको रिट हेर्दा हेर्दैमा
सौर्य ऊर्जा उत्पादनको काम तत्काल रोक्न लेखा समितिको निर्देशन। 3.4 करोड रुपियाँ बढी रकम कबुल गर्नेलाई ठेक्का दिएकोमा छानबिन हुने।
काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक विवादका कारण अहिलेसम्म बजेट भने सार्वजनिक हुन सकेन।
पेरूका पूर्व राष्ट्रपति दम्पति भ्रष्टाचार आरोपमा पक्राउ, अनुसन्धानका क्रममा कम्तीमा पनि 18 महिना जेल बस्नुपर्ने।
र भदौमा काठमाडौँमा हुने 15 वर्ष मुनिको र असोजमा भूटानमा हुने 18 वर्ष मुनिको साफ फुटबलको खेल तालिका सार्वजनिक।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी मोहन पौडेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।